نتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا وأولانا محمدًا عبده ورسوله وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما تدعون نزلا من غفور رحيم وقال الله تبارك وتعالى يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وسبحوه بكرة وأصيلا بھائی جو بھائی چل پھر رہے ہیں ذرا بیٹھ جاؤ اپنی جگہ وہیں بیٹھ جاؤ جہاں ہیں آپ وہیں بیٹھ جائیے اب چلت پھرت بند کرو اللہ جل جلالہ من والہ نے اپنی قدرت سے اس پورے عالم کو بنایا ہے زمین اللہ نے بنائی آسمان اللہ نے بنایا سورج اللہ نے بنایا چاند اللہ نے بنایا ستارے اللہ نے بنائے دریا اور پہاڑوں کو اللہ نے بنایا دریا کے اندر میں جو کچھ ہے وہ تنے تنہا اللہ نے بنایا جنگلات میں جو کچھ ہے وہ اللہ نے بنایا آسمانوں پر اور آسمانوں سے اوپر جو کچھ ہے وہ سب کچھ اللہ نے بنایا زمین پر جو ہے اور زمین کے نیچے جو کچھ ہے وہ سب اللہ نے بنایا جتنے جانور چل رہے ہیں ان تمام جانوروں کو تنے تنہا اللہ نے اپنی قدرت سے پیدا کیا ان جانوروں میں جو دو پاؤں کے ہیں اس کو بھی اللہ نے بنایا جو چار پاؤں کے ہیں اس کو بھی اللہ نے بنایا جو پیٹ کے بل زمین پر رینگتے ہیں اسے بھی اللہ نے بنایا ان تمام چیزوں کو اللہ نے اپنی قدرت سے بنایا آج بھی وہی بنا رہا ہے اور آج بھی ان سب پر حق تعالی شانہ کی نگاہ ہے پورے نظام کو اللہ اپنی قدرت سے چلا رہا ہے ایک پتا اپنی جگہ سے گر نہیں سکتا اللہ کی مرضی کے بغیر انسان اپنا ہاتھ یا اپنی انگلی کو اٹھا نہیں سکتا اللہ کی مرضی کے بغیر یہ تنے تنہا سب کچھ اللہ نے بنایا ہے پھر حق تعالی شانہ نے ان تمام چیزوں میں خاصیتیں رکھی ہے وہ اللہ نے رکھی جب تک وہ چاہتا ہے وہ رہتی ہے جب اٹھانا چاہے تو اٹھا لیتی ہے ان چیزوں کی خاصیت اپنی نہیں ہے اللہ کے حکم سے ہے لیکن کچھ چیزیں ایسی ہیں کہ جب تک اللہ کا حکم ثانی نہ آئے وہاں تک وہ خاصیت اس میں باقی رہتی ہر ایک کے لیے وہ خاصیت ہوگی حضرت موسیٰ علیہ الصلوۃ والسلام کے ایک مرتبہ پیٹ میں درد شروع ہوا وہ درد بڑھتا رہا جب بڑھ گیا تو حضرت موسیٰ علیہ الصلوۃ والسلام نے حق تعالی شانہ سے دعا کی کہ اللہ میرے پیٹ میں درد ہو رہا ہے مجھے شفا دے اللہ جل شانہ نے حضرت موسیٰ علیہ الصلوۃ والسلام سے فرمایا کہ فلاں جو پودا ہے یا فلاں جو جھاڑ ہے اس کی پتیاں لے لو اور کھا لو. حضرت موسیٰ علیہ الصلوۃ والسلام نے ان پتیوں کو لیا اور اسے کھا لیا, پیٹ میں آرام ہو گیا, شفا مل گئی. کچھ عرصے کے بعد میں دوبارہ حضرت موسیٰ علیہ الصلوۃ والسلام کے پیٹ میں درد ہوا تو حضرت موسیٰ علیہ الصلوۃ والسلام نے یہ سوچا کہ اللہ جل شانہ نے اس مرتبہ رہبری کی تھی تو انہی پتوں کو دوبارہ کھا لیا تو پیٹ کا درد ختم نہیں ہوا. حضرت موسیٰ علیہ الصلوۃ والسلام نے اللہ جل شانہ سے پوچھا کہ مالک یہ کیا بات ہے, آپ ہی نے بتایا تھا انہی پتوں کو میں نے کھایا تھا اس سے مجھے شفا مل گئی تھی, اب آج وہی درد شروع ہوا, میں نے ان پتوں کو کھایا لیکن مجھے شفا نہ ملی, میرا پیٹ کا درد ختم نہیں ہوا. تو حق تعالیٰ شانہ نے فرمایا کہ وہ ان پتوں کا کمال نہیں تھا, ہمارے حکم کی وجہ سے شفا ملی تھی, اب کی بار تم نے ہم سے پوچھا بھی نہیں تو وہ شفا تو اس میں تھی نہیں, وہ ہمارے کہنے پر تھی. تو جتنی چیزیں اللہ جل شانہ نے بنائی ہے ان تمام چیزوں کی اللہ نے خاصیت رکھی, اب وہ خاصیت ہر ایک پر ظاہر ہوگی. شکر اس کی خاصیت ہے کہ اس کو جو بھی منہ میں ڈالے گا منہ میٹھا ہوگا, یہ خاصیت اللہ نے اس میں رکھ دی, یہ اس کی اپنی ذات ہی نہیں, جس دن اللہ چاہیں گے اسے کھینچ لیں گے. آگ کی خاصیت ہے کہ جو بھی اس کے انگارے کو ہاتھ میں لے گا ہاتھ اس کا جلے گا. برف کی خاصیت یہ ہے کہ جو بھی ہاتھ میں لے گا ہاتھ اس کا ٹھنڈا ہوگا. نمک کی خاصیت ہے کہ جو بھی اسے منہ میں ڈالے گا اس کا منہ کھارا ہوگا, یہ خاصیت ہے. اب شکر, اب میں ذرا پوچھوں, جواب دینا مجھے, شکر مالدار کھائے گا تو اس کا منہ بٹھو بولو, غریب کھائے گا تو, مرد کھائے گا تو, عورت کھائے گی تو, بچہ کھائے گا تو, بھرے مجمع میں یہ ہزاروں کے مجمع میں یہاں میں منہ میں ڈالوں گا تو, ایک طرف چھپ کر کمرہ بند کر کے بیڈ کے نیچے گھس کر کے میں اگر اسے کھاؤں گا تو میٹھا, یہ اس کی خاصیت ہے. ایسے ہی نمک, ایسے ہی مرچ, ایسی تمام چیزیں, جیسے اللہ جل جلال و منوالہ نے ان چیزوں میں خاصیت رکھی ہے ویسے یہ انسان ہے. انسان 24 گھنٹے حرکت کرتا ہے تو اللہ نے اس کے بدن سے نکلنے والی جو چیزیں ہیں, جو اعمال ہیں, عمل میں اللہ نے خاصیت رکھی. اللہ نے خاصیت رکھی ہے کہ کوئی بھی آدمی, غریب ہو, امیر ہو, حاکم ہو, محکوم ہو, مرد ہو, عورت ہو, اللہ کے دین پر چلے گا اللہ اسے کامیاب کرے گا, اور جو اللہ کے دین سے ہٹے گا اللہ اسے ناکام کر دے. یہ خاصیت ہے, یہ عام ہے, چاہے ملک کا بادشاہ فرعون کھائے, چاہے پورے عالم کا بادشاہ نمرود کھائے, کوئی بھی کھائے, یہ خاصیت اللہ نے رکھی ہے. جو بھی اپنی زندگی میں دین لائے گا کامیاب ہوگا, دین نہیں ہوگا ناکام ہوگا. ویسے یہ انسان جو ہے, انسان کے بدن سے 24 گھنٹے حرکتیں ہوتی ہیں. نماز پڑھتا ہے تو اس کی خاصیت ہے, کوئی بھی پڑھے, مرد پڑھے, عورت پڑھے, مالدار پڑھے, غریب پڑھے, جو بھی پڑھے, تو نماز کی خاصیت میں کامیابی ہے. نماز پڑھ رہا ہے, صحیح نماز پڑھ رہا ہے, کامیابی اس کی ملنی طے ہے. جو آدمی روزہ رکھے گا تو روزے میں حق تعالی شانہ تقویٰ دیں گے, یہ اس کی خاصیت ہے. یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. روزہ ہوگا تقویٰ آئے گا, اور تقویٰ بہت بڑی دولت ہے, تقویٰ بہت بڑی دولت ہے. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, کہ جس آدمی کی زندگی میں تقویٰ ہوگا, حق تعالیٰ شانہ چاروں طرف سے بند ہو گیا ہے, کوئی نکلنے کا راستہ نہیں ہے, یجعل لہ مخرجا, خدا اس کے نکلنے کا راستہ نکالے, یہ تقویٰ آئے گا. وَيَرْزُقُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ, جہاں گمان بھی نہیں ہے, سوچا بھی نہیں ہے کبھی, وہاں سے خدا روزی کا انتظام کر دے, وہاں سے روزی دے. اب یہ خاصیت ہے, روزے سے تقویٰ ملے گا, تقوی سے یہ چیزیں ملیں گی. زکات کی خاصیت ہے کہ مال پاک ہوگا اور دل کے اندر سے مال کی محبت نکلے گی. حج کی خاصیت یہ ہے, حج میں جاتا ہے آدمی تو خرچہ کرتا ہے, آنکھیں کیا کہہ رہی ہے, صاحب حج میں گیا 3 لاکھ روپے خرچ ہوا. لیکن حج کی خاصیت کیا ہے کہ جو آدمی حج کرے گا اللہ اس کو غنی بنائیں گے, اللہ اس کو مالدار بنائیں گے. یہ خاصیت ہے, اسے ظاہر ہونا ہی ہے. استغفار جو کرے گا اللہ کے سامنے اپنے گناہوں کو معافی کرتا رہے گا, بار 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 استغفار استغفار, یار میں گنہگار ہوں, چلتے پھرتے بیٹھتے اٹھتے رب اغفر لی رب اغفر لی رب اغفر لی, استغفر اللہ استغفر اللہ استغفر اللہ, اب یہ پڑھتا جا رہا ہے استغفار. کیا ملے گا اس پر؟ من لزم الاستغفار جعل اللہ له من کل ہم من فرجا, کہ جو استغفار کو پکڑ لے گا حق تعالی شان اس کو غم سے نجات دیں گے. جعل اللہ من کل ہم فرضا ومن کل ضیق مخرجا, تنگیوں سے خدا اسے نکالیں گے. ویرزق من حیث لا یحتسب, اللہ وہاں سے روزی دیں گا جہاں اس کو گمان نہیں. یہ خاصیت ہے. اب کوئی بھی کرے گا ایسے, یہ 24 گھنٹے انسان کے بدن سے عمل نکلتے ہیں, آنکھ صحیح دیکھے گی کیا ہوگا, غلط دیکھے گی کیا ہوگا, صحیح دیکھے گی اس کا نتیجہ یہ آئے گا, غلط دیکھے گی اس کا نتیجہ یہ آئے گا. زبان سچ بولے گی تو یہ ہوگا, نجات خدا دیں گے, جھوٹ بولے گی تو ہلاک ہو جائے گی. 24 گھنٹے انسان کے بدن سے, اور وہ ہونا ہے جیسے میں نے آپ سے عرض کیا نا کہ جیسے شکر کوئی بھی کھائے گا, شکر کوئی بھی کھائے گا اس کا منہ میٹھا ہونا ہے, جھوٹ بولے گا اس کو ہلاک ہونا ہے, سچ بولے گا اس کو نجات ملے گی. کوئی بھی ہو, ایسے اللہ کا ذکر کرے گا, اللہ کو یاد کرے گا, سبحان اللہ الحمدللہ لا الہ الا اللہ اللہ اکبر, یہ پورے قرآن کا خلاصہ ہے. یہ 3-4 الفاظ جو ہے نا, سبحان اللہ الحمدللہ لا الہ الا اللہ اللہ اکبر, اس کا بہت بڑا وزن ہے, بہت وزن ہے, زبان پر بہت ہلکے ہیں, بہت بھاری ہے. احد فرمایا سبحان اللہ کا وزن احد پہاڑ سے زیادہ ہے. اب یہ اللہ کا ذکر جو لائے گا, تو اللہ کا ذکر کرے گا اللہ کی محبت آئے گی, اللہ کا ذکر کرے گا دل میں اطمینان اور سکون آئے گا, اور جگہ نہیں ہے. اور یہ کون کہہ رہا ہے؟ جس نے اس پوری کائنات کو بنایا ہے, جس نے اس انسان کو بنایا ہے, جس انسان کی ایک ایک چیز کو اس نے فٹ کیا ہے, دماغ کے رگوں میں اس نے فٹ کیا ہے, آنتڑیوں کو اس نے فٹ کیا ہے, پورے انسانی جسم کو ماں باپ نے نہیں بنایا, ہمیں ہمارے ماں باپ نے پیدا نہیں کیا ہے, ہمیں ہمارے ماں باپ نے پیدا نہیں کیا ہے, ہمیں ہمارے ماں باپ نے نہیں بنایا ہے. اگر ماں کے ہاتھ میں ہوتا تو دنیا میں کوئی بچہ گونگا بہرا پیدا نہیں ہوتا, کون ماں چاہتی؟ دنیا میں کوئی بچے کا کلر کالا نہ ہوتا, دنیا میں کوئی بچہ پاؤں سے معذور نہ آتا, دنیا میں کوئی بچہ ہاتھ سے لولا پیدا نہیں ہوتا, لیکن بڑے بڑے بادشاہوں کے یہاں بچے لولے پیدا ہوئے, کون چاہتا؟ ہمیں ہمارے ماں باپ نے پیدا نہیں کیا ہے, ہمیں اللہ نے بنایا ہے اور بند کوٹھڑی میں بنایا ہے, اور اس کی کاریگری کا مظاہرہ ہے. انسان بناتے ہیں, ان کے اصول اور ہے, اور اللہ نے بنایا ہے کس کو؟ اس زمین کے خلیفہ کو بنایا ہے. کیسی جگہ بنایا ہے, दुनिया में कोई कंपनी बनती है, कोई कारखाना बनता है, तो तीन बुनियादी चीजें वो ढूंढता है कि कारखाना में बनाऊं तो जगह बहुत बड़ी होनी चाहिए, कुशादा होनी चाहिए, विशाल जगह हो, बड़ी बड़ी जगह घेरता है। दूसरी बात यह होती है कि दुनिया में कोई कारखाना बनाता है और कोई कंपनी चीजें बनाती है तो वहां रोशनी का इंतजाम बहुत करता है ताकि हर चीज पर निगाह रहे। और तीसरी चीज, दुनिया में जितने कारखाने वाले जो जो चीजें बनाते हैं वो ये कहते हैं कि हम इसके लिए मटेरियल जो है बहुत आला से आला इस्तेमाल करते हैं। ये इंसानों के बनाने की तरतीब। और रब ने हम सबको जो बनाया है बिल्कुल इसका उलट है, विशाल जगह नहीं, कुछ ईंच के अंदर में मुझे और आपको बनाया है। मां का पेट फुट में नाप सकते हैं या ईंच में? बोलो बोलो, ईंच में। कुछ ईंच जगह में मुझे और आपको बनाया है, अंधेरे में बनाया है, तीन तीन अंधेरियों में उसने बनाया है मुझे और आपको। और उसके लिए जो मटेरियल इस्तेमाल हुआ है वो इतना गंदा है कि आदमी खुद अपने मटेरियल से उसको नफरत होती है, उसमें से इस इंसान को बनाया है। और इस इंसान को कहा लकत खलकना इंसान अफी अहसन तकवीब। ये इंसान अपनी जात से बहुत गंदा है लेकिन अल्लाह ने इसको अशरफुल मखलूकात बनाया है, फरिश्तों को इस इंसान के सामने सजदा करवाया है। फरिश्ता करोड़ करोड़ साल इबादत करता रहे, अल्लाह का खलीफा नहीं बन सकता, हालांकि ये इंसान अपनी जात से गंदा है, बना है गंदी जगह से, दुनिया में आया है गंदी जगह से और दुनिया में चल फिर रहा है, अपना कितना भी महबूब से महबूब दोस्त हो, प्यारा बच्चा हो, लेकिन बच्चा अपने कान में उंगली डाल करके मां के मुंह में डालेगी तो मां बर्दाश्त करेगी? बोलो, मां फौरन यू कर देगी। कान में उंगली डालो गंदगी है, नाक में उंगली डालो गंदगी है, मुंह में उंगली डाल करके किसी 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 के कपड़ों पर लगाओ यूं मोहब्बत करेगा? गंदगी है। इस चमड़ी को उधेड़ो, किसी वजह से यह जख्म लग गया, कुछ चीज लगी तो सबसे पहले आदमी क्या करता? अपना खून अपने कपड़े पर नहीं पड़ने देता। कहां से गंदा नहीं, मुंह में किसी बेहतरीन खुशबूदार मिठाई है, दूर से अच्छी लग रही, लेकिन उस खुशबूदार को मुंह में डालने के बाद में मुंह से निकाले तो बोलो गंदा। हलक से उतार करके टॉयलेट में निकाले तो गंदा। चारों तरफ से अल्लाह ने चमड़ी डाल रखी है, वरना ये गंदगी का मजमुआ है। अगर इसको फाड़ो तो इसके अंदर से क्या निकलेगा? खून, पीप, बलगम, ओजरी है तो ओजरी से सड़ा हुआ खाना पकाना, क्या है इसमें? लेकिन अल्लाह जल जलालुहु ने वालों ने फरमाया कि इस इंसान को हमने बेहतरीन तरतीब सूरत में बनाया है, इस इंसान का मकाम बहुत ऊंचा है। सारी कायनात बनाने के बाद ये कह दिया कि ए इंसान, ये सारी कायनात मैंने तेरे लिए बनाई है, ये सूरत जब तक तू है वहां तक है, वरना ये इसे फेंक दिया जाएगा। ये चांद तेरे लिए है, ये सितारे तेरे लिए है, यह आसमान तेरे लिए है, यह जमीन तेरे लिए है, सारे फल तेरे लिए है, कौन ये इतना गंदा? लेकिन यही इंसान उस अल्लाह ने जो कहा है उस पर अगर यह चलता है تو یہ اتنا قیمتی ہے اتنا قیمتی ہے اتنا قیمتی ہے کہ یہ اللہ سے کہتا ہے اللہم اے اللہ، اوپر سے جواب آتا ہے یا عبدی بول کیا کہہ رہا ہے. یہ وہ انسان ہے، یہ وہ انسان ہے. سیدنا عمر رضی اللہ تعالیٰ کے زمانے میں زلزلہ آیا، دھرتی کم جہاں بیٹھے تھے وہیں سے مارا پاؤں، جہاں بیٹھے تھے وہیں، اے زمین تجھے ہلنے کا حق نہیں ہے، تیری پیٹھ پر میں انصاف کرتا ہوں. وہی زلزلہ وہیں رک گیا. اور لکھنے والے لکھتے ہیں کہ اس ٹھوکر کے بعد سے جب تک عمر دنیا میں حیات رہے پوری دنیا میں کہیں زلزلہ نہیں آیا. اس انسان کا مقام یہ. جب دریائے نیل فتح ہوا ہے تو وہاں کے کچھ لوگ آئے اور آ کر کے حضرت عمر بن عاص سے کہا کہ ہمارے یہاں کا معمول یہ ہے کہ ہر دوسرے سال ہم ایک لڑکی کو اس پر بلی چڑھاتے ہیں، اب اسلام آیا ہے ہم کیا کریں. حضرت عمر بن عاص نے ان کی بات کو لکھا حضرت عمر کو. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے دو پرچے لکھے یہاں سے، ایک عمر ابن عاص کے نام اور ایک دوسرا پرچہ ساتھ میں رکھا، اور عمر ابن عاص سے کہا کہ یہ دوسرا پرچہ تمہیں بھیجتا ہوں، اس پرچے کو دریائے نیل میں ڈالو. جب دریائے نیل میں اس کو ڈالا گیا ہے چالو ہو گئی اور آج تک بند نہیں ہوئی. پرچہ دیکھا گیا، کیا تھا اس میں؟ ایک ہی بات تھی، اے دریائے نیل اپنی طرف سے چلتا ہے تو ہمیں تیری کوئی ضرورت نہیں، اور اگر اللہ کی طرف سے چل رہا ہے تو تجھے چلنا ہوگا، تجھے چلنا ہوگا. وہ اللہ کے حکم پر چل رہے ہیں اور وہ جو چلی ہے آج تک بند نہیں ہوئی. انسان اس مقام پر پہنچتا ہے، انسان اس مقام پر پہنچتا ہے کہ افریقہ کے جنگلات میں اللہ کی راہ میں نکلے ہوئے مجاہدین کھڑے ہو کر یہ کہہ رہے ہیں اے جنگل کے جانورو، آج کی رات ہمیں یہاں گزارنی ہے، جنگل خالی کرو. تاریخ لکھنے والے لکھتے ہیں ہر جانور قطار بنا بنا کر کے اس جنگل کو خالی کر رہا تھا. انسان اپنی ذات سے گندا ہے لیکن اس کو کچھ اعمال دیے گئے ہیں، ان عمل کی بنیاد پر یہ اتنا اونچا جاتا ہے، یہ اتنا اونچا جاتا ہے کہ جاتے 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 فرشتوں کو بھی نیچے چھوڑ کر کے اوپر چلا جاتا ہے. اس کے لیے اعمال ہے. اس میں سب سے بڑی جو خطرناک چیز جو ہے، جو آدمی کو بگاڑ کر کے رکھ دیتی ہے، جو اس کا سب سے بڑا دشمن ہے، وہ اس کا نفس ہے، من مانی اور جی چاہیے. شیطان سے بڑا دشمن یہ، شیطان کو شیطان بنانے والا اس کی من مانی اور اس کی جی چاہیے تھی. یہ بڑے سے بڑے آدمی کو، بڑے سے بڑے اللہ والے کو، بڑے سے بڑے عابد کو جو اجاڑتی ہے وہ من مانی اور جی چاہیے اجاڑتی. جی چاہتا ہے، من ہم کیچے یہ برباد کر دیتی، ساری برکتوں کو کھینچ لیتی ہے. اس لیے ہر عمل کی جو جان ہے وہ اس عمل کا محمد رسول اللہ صلی اللہ علیہ وسلم کا دیا ہوا طریقہ ہے، وہ طریقہ جان ہے. کوئی چیز دنیا میں بری نہیں ہے، کوئی چیز بری نہیں ہے. اس کو کیسے کیا جاتا ہے یہ برا یا اچھا ہے. تجارت، دھندا، کاروبار، یہ اپنی ذات سے برا نہیں ہے، لیکن یہ کون کس کے طریقے پر کر رہا ہے. اگر یہ تجارت کو اللہ اور اس کے رسول کے طریقے پر کر رہا ہے تو یہی تجارت، یہ تجارت، یہ دھندا، یہ کاروبار. فرمایا تاجر الصدوق الامین مع شہداء والصدیقین، سچا امانت دار تجارت کرنے والا قیامت کے دن صدیق اور شہیدوں کے ساتھ اٹھایا جائے. تاجر ہے، طریقہ اس میں محمد صلی اللہ علیہ وسلم کا. اور اگر یہی تجارت کو دنیا داروں کے طریقے پر کرے گا تو یہ حرام میں مبتلا ہوگا, اور اس کی ہر کمائی جو آئے گی اور اس کا ہر لقمہ جو آئے گا یہ اللہ سے دور کرتا چلا جائے گا. تجارت بری نہیں ہے, تجارت کے اندر کیا کر رہا ہے یہ برا ہے. نوکری مزدوری بری نہیں ہے, ایک آدمی مزدوری کر رہا ہے بری نہیں ہے. کس لیے کر رہا ہے, کس کے طریقے پر کر رہا ہے, امانت سے کر رہا ہے, خیانت سے کر رہا ہے, انصاف سے کر رہا ہے, ظلم سے کر رہا ہے, یہ ہے بنیاد. اگر اللہ کے حکم کو سمجھ کر کے اپنے بچوں کو حلال روزی پہنچانے کے لیے کر رہا ہے تو جانتے ہو کیا ہوتا ہے. صبح کو مزدوری گیا ہے, شام کو وہاں سے اثر بعد یا مغرب کے بعد چھوٹا ہے وہاں سے, یہ واپس آتا ہے تو خالی مزدوری لے کر ایمان والا نہیں آتا. 500 روپے, 1000 روپے, 1500 روپے, 2000 روپے مزدوری بھی لاتا ہے اور ساتھ ایک پروانہ بھی لاتا ہے. من امسا کال من عمل یدیہ امسا مغفور اللہ. جو آدمی مزدوری کرتے کرتے شام کی اس نے اس حال میں کی ہے کہ اللہ نے اس کے سارے گناہ معاف کر دیے, اس عمل سے اس میں پڑے گی. آدمی چیز کو خود وہ مصیبت بناتا ہے, خود مصیبت. بعض مرتبہ باپ جس بچے پر جان دیتا ہے, ماں جس بچے پر جان دیتی ہے, وہ اپنی نادانی اور اپنی جہالت کی وجہ سے اس بچے کے لیے اور اس بچی کے لیے بہت بڑی مصیبت بن جاتی. اب زندگی کی ضرورتوں میں سے ایک ضرورت ہے نکاح. اب نکاح کیا ہے, پہلے اس کو سمجھو. نکاح کوئی قومی چیز نہیں ہے, نکاح عبادت ہے. نکاح عبادت ہے. ان نکاح ہو شطر الایمان, نکاح عبادت ہے. اللہ قرآن نے کہا فن کے ہو, اللہ کے نبی نے کہا یا معاشر الشباب من استطاع منکم الباء فلیتزوج. یہ اللہ کا حکم, جیسے نماز اللہ کا حکم ہے, جیسے روزہ اللہ کا حکم ہے, جیسے زکوٰۃ اللہ کا حکم ہے, جیسے حج اللہ کا حکم ہے, نکاح اللہ کا حکم ہے. اور اللہ کے حکم کو پورا کرنا یہ عبادت ہے. اور عبادت کا طریقہ ہر قوم کا الگ نہیں ہوتا, ہر کٹم والے کا الگ نہیں ہوتا, ہر ملک والے کا الگ نہیں ہوتا. وہ محمد رسول اللہ صلی اللہ علیہ وسلم نے, شارع علیہ السلام نے جو عبادت کا طریقہ بتایا ہے وہی کرنا ہوگا. عبادت اپنی اپنی مرضی سے نہیں ہوتی. اس لیے نماز چاہے گجرات والا پڑھے, چاہے تامل ناڈو والا پڑھے, چاہے کیرالا والا پڑھے, چاہے برما والا پڑھے, چاہے انڈونیشیا والا پڑھے, چاہے آسٹریلیا والا پڑھے, اور چاہے اس طرف میں یورپ والا پڑھے, عرب والا پڑھے, نماز سب کی بولو ایک ہے. اس میں کٹم کا طریقہ نہیں چلتا. حج سب کا ایک ہے. روزہ رکھنے کا اور روزہ افطار کرنے کا وقت سب کا ایک ہے, عبادت ہے. ایسے نکاح عبادت ہے. یوں نہیں ہے کہ مومنوں کی نکاح الگ ہے, میاں بھائیوں کا الگ ہے, مہمانوں کا الگ ہے. یہ کہاں سے آیا؟ پہلی ٹھوکر جو ہم مسلمانوں نے کھائی ہے وہ یہاں کھائی. نکاح کی عبادت ہے. نکاح ہے کیا؟ ایک لڑکے اور لڑکی کی زندگی کی اوپننگ ہے. جیسے آپ دکان کی اوپننگ کرتے ہیں, کھیت کی اوپننگ کرتے ہیں, اس لیے کہ یہ لڑکا نکاح نہ کرتا, 50 سال, 60 سال, 70 سال بغیر نکاح کے گزارتا, مر مرا کر چلا جاتا, ختم ہو گیا. ये लड़की निकाह ना करती, 40 साल 50 साल 60 साल बूढ़ी हो जाती, मरकर चली जाती, खत्म हो गया। अब निकाह के जरिए से एक मर्द और औरत की जिंदगी की स्टार्ट हुई। अब ये दो है, कल तीन होंगे, कल चार होंगे, कल पांच होंगे, कल ये दादा दादी बनेंगे, कल ये नाना नानी बनेंगे, उनके बच्चे होंगे, उनके बच्चे होंगे, उनके बच्चे होंगे। ये जिंदगी की स्टार्ट है, ओपनिंग है। अब ये ओपनिंग को कैसे कर रहा है, किसके तरीके पर कर रहा है? दुकान की ओपनिंग करते हो किसके तरीके, किसके पास करवाते हो? अरे बोलो यार, तुम्हें लोगों तो आसमानी मखलूक हो जाओ। किससे? कोई मौली साहब से, कोई अल्लाह वाले से, कोई हाफिज साहब से, कोई शेख से, कोई अपनी मस्जिद के अच्छे नमाजी से। मेरी दुकान की ओपनिंग है, आप जरा तशरीफ लाए, दुआ कर दे। उस दिन तो कम से कम वो अल्लाह को राजी करता है। अब ये निकाह, मां और बाप अपनी नादानी से बेचारे ये समझते हैं कि इस बच्चे के निकाह में मैं जितना खर्च ज्यादा करूंगी इतना मेरे बच्चों का निकाह कामयाब होगा। ये अंधे हैं, ये अंधे हैं, ये अपने बच्चों की जिंदगी की ओपनिंग हराम से कर रहे हैं। गोया अपनी जबानों से नहीं कहते लेकिन अपने अमल से कहते हैं, ए अल्लाह सब कुछ आ जावे, तू और तेरा नबी मेरी आना आवे। मेरे गांव का झाड़ू देने वाला भी आज खुश होना चाहिए। मेरा 25 साल का दुश्मन भी आज उसको मैं हाथ पकड़ करके उसको राजी करके लाऊंगा। लेकिन मेरे बच्चे और बच्चे के निकाह में ए अल्लाह तेरा कोई हुक्म मेरे यहां ना आए, तेरे नबी का कोई तरीका मेरे यहां ना आए। ये स्टार्ट जिंदगी की इब्तिदा। पहली चीज ये होगी, निकाह का मकसद क्या है, निकाह आदमी क्यों करता है? कुरान बताता है, लितस्कुनु इलैहा, आदमी को और औरत को सुकून की जगह यही है। पूरी दुनिया का थका हुआ आदमी घर आएगा तो उसको सुकून मिलेगा। बीवी उसके सुकून की जगह है। बीवी कहीं भी हो अपने शौहर के घर आएगी तब उसे सुकून मिलेगा। कपड़ों से सुकून नहीं मिलता, पैसों से नहीं मिलता, जेवरात से नहीं मिलता, ये है। अब पहली चीज, जब निकाह में अल्लाह के हुक्मों को तोड़ा जाता है तो सबसे पहली चीज क्या होती है कि साहब वो जो सुकून की चीज थी वो निकल, अल्लाह उसे खींच लेते। अभी किसी अखबार में पढ़ा था मैंने या किसी साथी ने सुनाया था, तरण वागे निकाह, चार वागे पार्टी, बार वागे तलाक। माल में ढूंढ रहा है तू, मकान तो ला सकता है तू, अच्छे कपड़े तो ला सकता है तू, लेकिन अल्लाह और उसके रसूल को नाराज करके तू मियां बीवी की मोहब्बत लाएगा? फिर उनकी जिंदगी में अल्लाह और उसके रसूल के अहकामात नहीं है तो मियां गुनाह करते करते घर में आता है और लड़की गुनाह करते करते घर में आती। कम से कम इतना सोचे ये दोनों। मैं बच्चों से भी कहता हूं, निकाह करने वाले बच्चों से भी कहता हूं, मां बाप मोहब्बत में अंधे होते हैं, बेटा संभलियो, भुगतना तुम्हें पड़ेगा, भुगतना तुम्हें पड़ेगा। और मां बापों से मैं ये कहता हूं, अल्लाह के वास्ते, अल्लाह के वास्ते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को उस दिन अपने घर से ठुकरा हूं मत। क्या तुम्हारा तरीका है कि आज खुशी का दिन है, आज मेरे घर की आगे से नहर बह रही है, सबको पानी पीने की इजाजत है, काला गोरा दुश्मन दोस्त जो भी आए, ये मेरे घर की नहर, कुत्ता पीना चाहे तो पीवे, सुअर पीना चाहे तो पिए, लेकिन मेरी इस नहर से मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का प्यारा प्यारा नवासा हसन और हुसैन आए तो मेरे इस पानी में जगह नहीं। सोचो, इसका असर पूरी जिंदगी भर पड़ता है। बदन से निकलने वाले अमल, जैसे मैंने आपसे कहा है, असर है। अल्लाह के नबी तो ये फरमाए, हर आदमी निकाह में जब भी दुआ दी, निकाह के क्या होता है, इनके इसमें बरकत हो, इसलिए इसकी दुआ सुनो। क्या है, जब किसी मुसलमान का निकाह हो जाए तो उसको क्या कहना चाहिए, बारक अल्लाह लक, बारक अल्लाह अलैक, वजमा बैनकुम बिल खैर, बरकत की दुआ देते हैं। बरकत कहां है, बरकत कहां है, आजमुन निकाह बरकतन ऐसरहु मऊना। मेरे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम, जिनको हक ताला शानहु ने पूरे कायनात के राज बता दिए हैं, वो फरमाते हैं सबसे बड़ी बरकत, आजम का लफ्ज है, आजम का लफ्ज है, निकाह की सबसे बड़ी बरकत जो है उसमें है जिसमें कम से कम खर्च किया जाए, कम से कम लागत आए, उस निकाह में बरकत है। मेरे नबी फरमा रहे, और मेरे नबी वो फरमा रहे कि जो अल्लाह जल शान होने उस बरकत को कहां रखा है। हमने दुनिया की अंधी कौमों को देखा, दुनिया के नादान इंसानों को देखा, दुनिया के कौमों के निकाहों को देखा, तो इन अंधों के पीछे हम आंख वाले भी चल पड़े, जिसके नतीजे में घरों में से दीन निकल गया, जिसके नतीजे में बच्चों में खौफ खुदा निकल गया, घरों में टीवी और मोबाइल के रास्ते से बच्चों की मौसीकी सुनते सुनते, मौसीकी क्या चीज है, हमारे नबी क्या कहते हैं, अलगिना रुखयतु जीना, गिना और मौसीकी जो है ये जीना का मंत्र है। मामूली चीज नहीं है, जब शुरू से दीन पर नहीं चले तो बच्चों की तरबियत भी नहीं हुई, ये होना शुरू हो गया। और तुम्हें देखना हो तो कई मर्तबा बच्चों को देखना, चल रहे हैं रास्ते में और अचानक किसी जगह मौसीकी वो शुरू हो गया तो चलते चलते भी थड़कता है, ये इसके अंदर में दाखिल हो चुका है। हमें तो दी गई थी उसके एक कान में अजान और एक कान में इकामत, यूं मत समझो कि बच्चे हैं कुछ नहीं समझते। अगर बच्चा 2 साल का है और बोलता नहीं है तो इसके माना मत समझो, उसका दिमाग वही ले रहा है जो घर में हो रहा है, वो वही सीख रहा है जो घर में हो रहा है। इसलिए जो पहला बोल वो बोलेगा वो बोल होगा जो घर में बोला जाएगा। गुजराती का बच्चा पहले दिन माँ को मदर नहीं कहेगा, मदर कहता है, और यूरोप वाले का बच्चा पहले दिन माँ को माँ नहीं कहेगा, वो मदर ही कहेगा। उस घर में जो बोला जाता है वो उसके अंदर में महफूज हो रहा है। ये ना समझो कि छोटे बच्चे हैं, इन बच्चों को क्या पता, क्या जाने ये। अरे मेरे भैया, जब एक आदमी जा रहा है और चोट लगी इसको और चोट लगने की वजह से बेहोश हो गया है, न किसी की सुनता है न बोलता है, लेकिन उस वक्त में भी डॉक्टर उसको बोतल चढ़ाते हैं, वो बोतल असर करती है, बोलो, अरे बोलो, यूं मत समझो। घर में फिर वो चीजें आती है, अल्लाह को राजी करने वाली चीजें आती है, वो घर जन्नत का नमूना बन जाता है, उसकी खासियत जाहिर हो जाती है। अल्लाह को नाराज करने वाली चीजें आती है तो वो घर माल होते हुए, पैसा होते हुए, दौलत होते हुए, बैंक बैलेंस होते हुए, बेडरूम होते हुए, घर के हर फर्द के पास कार होते हुए, घर के हर फर्द परेशान है टेंशन में। ये टेंशन माल की कमी से नहीं आया करते, ये टेंशन धंधों की कमी से नहीं आया करते, ये तो अल्लाह के हुक्मों को तोड़ने की वजह से आते हैं, इसकी वजह से आते हैं। और फिर इन टेंशनों में जाते 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 सुसाइड होते हैं, आत्महत्या करते हैं, खुदकशियां करते हैं। क्या है ये जितने खुदकशियां करने वाले हैं, ये जितने सुसाइड हो रहे हैं, गरीब हैं, बोलो, ये भूखे लोग कर रहे हैं, ये प्यासे लोग कर रहे हैं। अरे उसके पीछे उसकी हिस्ट्री पढ़ो तो ये होगा, इतने लाख का मालिक था, इतना बैंक बैलेंस था, इतनी गाड़ियां थी, इतनी औलाद थी, इतने मकानात थे, क्या हुआ इसे? सीधी साफ बात है, बस आखिरी बात कह देता हूं, वो जाहिर होकर रहेगा। मन आमिल صالحا من ذكر انثى وهو مؤمن فلنحيينه حياه طيبه। मर्द हो या औरत हो, ईमान के साथ जो आदमी नेक आमाल करेगा, हम उसकी जिंदगी को खुशगवार बना देंगे, ये वादा है उस रब का। और अगर अल्लाह के हुक्मों को तोड़ा, सब कुछ है, मन اعرض عن ذكري فان له معيشه ضنكا, अगर मेरे अवामिर से एराज किया है तो मैं उसकी जिंदगी को तंग कर दूंगा, वो रब कह रहा है। मेरे भाइयों संभलो, ये जो कुछ दिया है, ये जो कुछ अच्छे कपड़े में और आप पहन रहे हैं, ये जो उजले चेहरे हमारे नजर आते हैं, वो अल्लाह का दिया हुआ है। जो अल्लाह देना जानता है, वो अल्लाह लेना भी जानता है। अल्लाह की रजा के अलावा कहीं हमारी पनाह नहीं है। इसलिए अपनी जिंदगी में अल्लाह के अवामिर को लाओ, अल्लाह के दीन को लाओ। और उसके लिए हम दुनिया के लिए पैदा नहीं हुए। जरा सोचो कब तक मनमानी में चलोगे? जीव ना कैसे, हमारा रेवाजन, हमारा तबियत ना कैसे, क्या है? संभलो। हम चाहे भूल चुके हैं, लेकिन मौत हवले 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 आ रही है। चूहा घर में फुदक रहा है, लेकिन कोने में बिल्ली बैठी है चुपचाप, वो बराबर अपने आवाज नहीं होने दे रहे और वही दबोच लेती है। मेरे और आपके पीछे बराबर मौत आ रही है, मत समझो कि मैं 70 साल का बूढ़ा बन के मरूंगा। खुदा रहा मेरे भाइयों, संभलो। अल्लाह के दीन को सामने रखो, अपने आखिरत को सामने रखो, खुदा हर हाल में नवाजेगा। और अल्लाह को छोड़ करके हम कभी न दुनिया में पनप सकते हैं और न हमारी आखिरत बन सकती है। इसलिए जिंदगी के तमाम शोबों में दीन लाओ। करोगे भाई? करोगे? सोचो अपनी जिंदगी। हमारी इन बातों को खाली मौली साहब ने बयान कर लिया, बयान पर दो तबसेरे कर लिए, बिल्कुल नहीं। सोचो, जो मैं कह रहा हूं वो मेरे पर भी आएगा, मौत मुझे भी पकड़ेगी, आपको भी पकड़ेगी। मरना है, ये हक है, इसको अपनी जिंदगी में लाया जाए। इसके लिए ये वक्त है करने का। अल्लाह का जिक्र जितना करते चले जाएंगे, अल्लाह को जितना याद करते चले जाएंगे, तस्बीहात पढ़ो, सुबह शाम अल्लाह का जिक्र करो, कुरान पाक की तिलावत करो। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से बड़ा कोई मोहसिन हमारा नहीं है। दुरूद पढ़ो, उसमें हमारा ही नफा है। अपने गुनाहों पर इस्तिग़फ़ार करो, गुनाह हमने किए हैं, इस्तिग़फ़ार कर रहे हैं, वो रब इस्तिग़फ़ार करने पर भी अजर देता है। मामूलात को जिंदगी में दाखिल करो। अब पूरा मजमा यहां बैठे रहो, एक निकाह है, मुसलमान का मुसलमान पर हक है, 6 हक है, इसमें का एक हक ये है कि मुसलमान की खुशी में शरीक हो, उसे दुआ दे। ये बच्चा जिसका भी है, हम सबका बच्चा है, इसलिए इंतजार मत करो, बैठे रहो, अभी 2-5 मिनट में निकाह पूरा हो जाएगा। الحمدللہ الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ومولانا واولانا محمدا عبده ورسوله وصلى الله تعالى عليه وعلى اله واصحابه وبارك وسلم تسليما كثيرا كثيرا اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا وقال الله تبارك وتعالى يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال الله تبارك وتعالى يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما وقال رسول الله صلى الله عليه وسلم النكاح من سنتي قال فمن رغب عن سنتي فليس مني او كما قال عليه الصلاه والسلام بھائی دلہا کون ہے کھڑے ہو جاؤ بڑے ان کے وکیل کون ہیں آگے آ جاؤ محمد جلال الدین صاحب آپ وکیل ہیں بچی کا نام ایمن بانو مہر 5000 اجازت ہے محمد سفیان ابن سلیم ایمن بانو بنت محمد جلال الدین امیر الدین جوناگڑھ منشی کا نکاح 5000 روپے مہر کی عوض میں وکیل کی اجازت سے میں نے آپ کے ساتھ کر دیا آپ نے قبول کیا زور سے بول بیٹا بارک اللہ علیکم بارک اللہ علیکم جمع بینکم بالخیر اللہم صلی علی سیدنا محمد نبی الامی وعلی آلہ وسلم تسلیما ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب اللہم اقبل بقلوبنا الی دینک واقبل بقلوب جمیع المسلمین الی طاعتک اے اللہ تو ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما آج تک ہم سے جتنے گناہ ہوئے اے مالک تجھ سے اپنے لیے اور پوری امت کے لیے معافی کی بھیک مانگتے ہیں اے اللہ تو پوری امت کو معاف فرما دے اے اللہ تو پوری امت کو معاف فرما دے اے اللہ پوری امت کو معاف فرما دے پوری امت اور ہم سب حالات کا شکار ہوئے ہیں اے اللہ ہم نے اپنے ہاتھوں اپنے پاؤں پر کلاڑی ماری ہے تیرے نبی کا رحمت والا راستہ چھوڑ کر کے ہم نے مصیبت والے راستے پر ہم چلے ہیں اے اللہ ہماری پچھلی کو معاف فرما دے اور آئندہ ہمیں ہدایت والی راہ پر چلا دے اپنے نبی والی راہ پر چلا دے موت سے پہلے موت کی تیاری کی توفیق عطا فرما اے اللہ ہم سب کو کلمے والی موت نصیب فرما دنیا بکتے بکتے مرنے سے ہماری حفاظت فرما گناہ کرتے کرتے مرنے سے ہماری حفاظت فرما ہماری قبر کو جنت کا باغ بنا دے اور مرنے کے بعد کے سارے مراحل کو تو آسان فرما دے امت کے حال پر رحم فرما اے اللہ اس نکاح میں برکت نصیب فرما اے اللہ جوڑے میں جوڑ پیدا فرما جانے بین میں محبت پیدا فرما اور پوری امت میں بچے اور بچیوں کے نکاح اے اللہ تیرے نبی کے طریقے پر کرنا عمومی طور پر تو امت رحمت میں زندہ فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، بیماروں کو تندرستی عطا فرما، مقروضین کے قرضوں کی ادائیگی کی شکل اور صورتیں پیدا فرما، بے نکاح لڑکے لڑکیوں کے نکاح کا تو غیب سے انتظام فرما، بے اولادوں کو نیک اولاد نصیب فرما، نافرمان اولادوں کو فرمان بردار بنانے کا فیصلہ فرما۔ تیرے نبی نے جو کچھ تجھ سے مانگا ہے اے اللہ ہم تجھ سے بھیک مانگتے ہیں، ہمیں اور پوری امت کو عطا فرما۔ جن شرور سے سرکار نے پناہ چاہی ہے اے اللہ تو ہمیں اور پوری امت کو پناہ نصیب فرما۔ یا اللہ جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا متوقع رہے، کسی طرح کا ہم پر حق و احسان ہے، اپنے کرم سے اپنے فضل سے ان کے جائز حاجات کو پورا فرما۔ یا اللہم صلی علی سیدنا محمد النبی الامی وعلی آلہ وسلم تسلیما۔ سبحان ربک رب العزت عما یصفون وسلام المرسلین والحمد للہ۔